हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार यसै बेला प्रसारण हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जनजीवनका विभिन्न चाडपर्व, व्रतोत्सव, पारम्परिक सामाजिक संस्कार सम्बन्धी विषयवस्तुका साथै नेपाली विविध जाति समुदायका जातीय परिचय, संस्कार र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौं। आजको कार्यक्रममा हामीले किरात पुमा राई समुदायको परिचय, इतिहास र केही संस्कारहरू सम्बन्धी जानकारीमूलक सामग्री संक्षिप्त रूपमा समेट्ने जमर्को गरेका छौं। किरात जातिभित्र मुख्य गरी राई, लिम्बु, सुनवार र याखा भएको मानिन्छ। राई किरातभित्र पनि अनेक भाषिक र सांस्कृतिक विशिष्टताहरू छन्। राईभित्र पुमा भाषा बोल्ने र कतिपय आफ्नै प्रकारको विशिष्ट संस्कारहरू समेत मान्ने समुदायलाई पुमा राई भनिन्छ। शुरूमा पुमा राई समुदायको संक्षिप्त परिचय राख्छौं, त्यसपछि अरू केही थप सांस्कृतिक प्रसंगमा एकजना अध्यतासँगको कुराकानी जोड्नेछौं। यस क्रममा पहिले सुनौ पुमा राई भाषा र धार्मिक आस्था सम्बन्धी प्रसंगको संक्षिप्त सामग्री। पुमा राई सम्बन्धी आजका यी सामग्री हामीले नेपालका जातीय संस्कार पुस्तकमा प्रवीण पुमाद्वारा लिखित पुमा राईहरूको सांस्कृतिक अध्ययनबाट लिएका छौं। पूर्वी नेपालका किरात पुमा राईहरूको आफ्नै बेग्लै भाषा, संस्कार, संस्कृति आदि रहेको छ। पुमाको उत्पत्ति सम्बन्धी कुनै लिखित इतिहास पाइएको छैन। पुमाहरू मुन्धुमी परम्परामा विश्वास गर्दछन्। मुन्धुम अनुसार सुमनिमा पारुहाङको सृष्टिकालमा नै पुमाको उत्पत्ति भएको हो। पुमालाई जन्मनु पनि भनिन्छ। सुमनिमाको कोखबाट जन्मिएको सन्तानलाई पुमा भनिन्छ। मुन्धुम अनुसार किरात पुमा राईहरू होङछाका सन्तान हुन्। पुमाहरूको भाषा कोरोङला हो, यसैलाई पुमा भाषा भनिन्छ। वर्ण निर्धारणका आधारमा कोरोङलाका 32 व्यञ्जन वर्ण र 6 स्वर वर्णहरू रहेका छन्। कोरोङला चिनिया, तिब्बती, भोट, बर्मेली भाषा परिवार अन्तर्गत पर्दछ। जनगणना 2068 अनुसार कोरोङला भाषा बोल्नेको संख्या 6,668 जना रहेको छ। यो लोपोन्मुख भाषा हो। पुमाहरूको प्राचीन धर्म किरात हो। किरात धर्मको धर्मशास्त्र मुन्धुम हो। किरात धर्म मुख्यत किरात धार्मिक विश्वासबाट चलेको हुन्छ। किरात धर्ममा मोङ सर्वश्रेष्ठ हुन्छ। मोङले सारा सृष्टिको नियन्त्रण गरेको हुन्छ भनेर प्रवीण पुमाले लेख्नु भएको छ। किरात पुमा राई समुदायका थप केही सांस्कृतिक प्रसंगमा अध्येता तथा लेखक प्रवीण पुमासँग नै हामीले कुराकानी पनि गरेका छौं। हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा स्वागत छ।
धन्यवाद।
पुमाहरूको उत्पत्ति र ऐतिहासिक थापथलो बारे के पाइन्छ, यसबारेमा केही बताइदिनुहोस् न।
पुमा राईहरूको अहिलेसम्मको थापथलो ऐतिहासिक पक्ष चाहिँ हामीले ठ्याक्कै अब अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। तर उसको पुमाको मुन्धुमले र पुमाको मुन्धुमले चाहिँ के भन्छ भने उसले आफ्नो थापथलो यही नै हो, किटान गर्नु नसके तापनि आफ्नो एरिया चाहिँ यही पुर्खाको हो भनेर भन्छ। यही पुर्खाको भनेको चाहिँ अहिलेको रहेको खम्बन क्षेत्रको यो दिब्लुङ एरियालाई भन्छ। र दिब्लुङ एरियाभित्र चाहिँ पर्ने एरियाहरू त्यो सावा खोलादेखि पश्चिम भाग, सावा खोलादेखि दक्षिण, दुधकोशीदेखि उत्तर र के भन्छ भने अब उदयपुरबाट पूर्व, त्यसै गरी भोजपुरबाट पश्चिमको लोकेसनलाई उत्पत्ति थलो मान्छ। यसमध्ये पनि उसले चाहिँ आफ्नो विशेष गरेर ठ्याक्कै थलोलाई चाहिँ उसले दिब्लुङलाई भन्छ, तर उसको आत्माहरूलाई चाहिँ यो उसमा लगिन्छ, यो लुच्छुम्बुलुङ भन्ने ठाउँमा। यो लुच्छुम्बुलुङ भनेको चाहिँ खोटाङ जिल्ला, खोट्याङ जिल्लाको छेउमा पर्छ। त्यो भएर दुईटा कुरा छ, एउटा आध्यात्मिक लोकेसनको उत्पत्ति एरिया, त्यो चाहिँ दिब्लुङ एरिया भयो। आध्यात्मिक एरिया चाहिँ यो लुच्छुम्बुलुङमा उहाँहरूले विश्वास गर्नुहुन्छ।
किरात राईहरूको भाषिक सम्पन्नता जुन छ, अब विविध भाषा छन्, अब भाषिका पनि भनिन्छ कि कतिपय समुदायमा होइन, राईहरू विविध भाषाले यति सम्पन्न हुनुमा अथवा भनौ न यति भाषिक विशिष्टताहरू चाहिँ राईहरूमा कसरी विकसित भयो होला, यसबारेमा अनुसन्धाताका भनाई वा बुढापाकाका कथनहरू पनि केही छन् कि?
उहाँहरूले चाहिँ आफूलाई के दावी गर्नुहुन्छ भने पुर्खाहरूले चाहिँ हामी यही ठाउँको हो, होइन त्यस कारणले गर्दा हामी पुमा भनेको चाहिँ उत्पत्ति हो, उत्पत्ति चाहिँ हामी यहाँ भएको हो र यो पुमाहरू बाटो चाहिँ अरू छुटिएर गएको हो भनेर भन्नुहुन्छ। अब यसरी भन्दाखेरि चाहिँ उहाँ पुमाहरूले चाहिँ अथवा पुमाको मन्दिरले के भन्छ भने हामीबाट चाहिँ अरू समुदायहरू छुटिएर गएको हो भनेर दावी गर्नुहुन्छ। तर भाषिक रूपमा चाहिँ अब किन यसरी छुटियो हो त्यो एकातिर त्यो बाटो छ भने, अर्को हामीले आशंका गर्नुपर्ने ठाउँ चाहिँ के छ भने पराग पूर्व कालमा जुन अब सिकारी युगमा एक ठाउँदेखि अर्को ठाउँसम्म बसाइ सरे जाने क्रममा सायद यो पुमा यो लोकेसनमा क्षेत्रमा चाहिँ आएर डब्लुङ बोबी भन्छ, यो डब्लुङ बोबीमा चाहिँ आएर बसेको हुनाले चाहिँ यो एउटा अनकन्ट्रोल ठाउँ हुन सक्छ, जसको कारणले गर्दा चाहिँ अन्य भाषाहरूसँग चाहिँ उहाँहरूको सम्बन्ध नभएकोले गर्दा एउटा भाषा यहाँबाट सिर्जना भएको हुन सक्ने एउटा हामीले चाहिँ यो हाइपोथेसिस चाहिँ गरेको छौँ।
पुमा जातिमा मनाइने विशिष्ट पूजा आजा र चाडपर्वहरू चाहिँ के के छन्?
पुमाले सबै कुराहरू अन्य राईहरूसँग नजिक नजिकै छन्, तर एउटा महत्वपूर्ण चाड चाहिँ उसले चाहिँ फागु चाहिँ पुमाहरूले मनाउनुहुन्छ। त्यो फागु चाहिँ साकेलासँग झन्डै झन्डै मिल्छन्, तर साकेला चाहिँ अब यो बाहिर गएर जस्तै अब के अरे घर बाहिर गएर गएर एउटा मान्छेमा गर्ने चिज हो भने उहाँहरूले सबैभन्दा विशेषता चाहिँ पूजामा चाहिँ सबैभन्दा अरूसँग अलिक डिफ्रेन्ट भएको चाहिँ घरमा घर घरमा उहाँहरूले मनाउनुहुन्छ
है।
र अरू राईहरूको चाहिँ प्राय जस्तो चाहिँ थानमा मनाउनुहुन्छ भने पुमाहरूले चाहिँ घरमा मनाउनुहुन्छ पहिलोचोटि, अनि घरबाट सुरुवात गरिसकेपछि मात्रै अर्ने यो साकेलामा मनाउने गर्नुहुन्छ। यो एउटा अलिकति फरक जस्तो देखिन्छ सर है। अर्को चाहिँ यो खली हुन्छ, यो खली भनेको चाहिँ एउटा माउ सुँगुर पालिन्छ, त्यो माउ सुँगुर चाहिँ पुर्खाको नाममा पालिन्छ, त्यो माउ सुँगुरलाई चाहिँ पुर्खाको रूपमा चाहिँ प्रतिनिधित्व गरेर राखिन्छ र यो चाहिँ 12 वर्षमा चाहिँ पूजा गरिन्छ एकातिर। यो चाहिँ अरू अरूभन्दा अलिकति डिफ्रेन्ट देखिएको देखिन्छ। अनि साथसाथै यो पुमाहरूमा चाहिँ अर्को चाहिँ यो माछाम भन्ने अन्य समुदायहरूमा चाहिँ प्राय लोप भइसकेको छ र पुमाहरूमा चाहिँ अहिलेसम्म पनि हो माछाम भन्ने जुन एउटा मुन्डुम छ त्यो मुन्डुम चाहिँ अहिले पनि प्र्याक्टिसमा छ, जसले चाहिँ अहिले सुपर नेचुरल पावरको कामहरू गरिराखेको छ।
राईहरूमा खास गरी पाछा भन्ने गरिन्छ होइन, यो पुमा राई भित्रको पाछाहरू बारेमा केही बताइदिनुहुन्छ कि?
अहिलेसम्म पुमाहरूमा भएको पाछाहरू चाहिँ 14 वटा पाछाहरूलाई अहिले वर्गीकरण गरेको छ। 14 वटा पाछा मध्येमा 3 वटा दाजुभाइहरूको छन्, त्यसमध्येमा एउटा दिब्लुङ, अर्को दिब्लुङ पाछा, अर्को पालुङ पाछा र अर्को हेन्जुङ्खा पाछा। यो पुमा अन्तर्गत यो 3 वटा दाजुभाइहरूको पाछाहरू जस्तो यहाँ देखिन्छ अहिले भइराखेमा चाहिँ दिब्लुङ पालुङ र हेन्जुङ्खा 3 वटाको गरेर समग्रमा अहिले 14 वटा देखिन्छ। के अरे दिब्लुङ अन्तर्गत चाहिँ यो थुम्राहाङ अनि हादिरा गाराजा योङदाहाङ लिम्माथी दुमामलुङ होङट्याङ्खा जस्ता 7 वटा र यो पालुङ अन्तर्गत चाहिँ मिठाहोङ टोङमालुङ मेटलङथङ वाबिहोङ खाहोङ रिरीहोङ गरेर 6 वटा र अर्को चाहिँ हेन्योङछा गरेर अहिले चाहिँ 14 वटा चाहिँ अहिले प्र्याक्टिसमा भइरहेको यिनीहरू उहाँहरू चाहिँ हुनुहुन्छ। अहिले पछिल्लो समयमा चाहिँ केही लेखकहरूले चाहिँ यो नियन पाछा भन्ने पनि गरिएको छ। नियन पाछा भनेको चाहिँ आफ्नो ठाउँ थाथलो छोडेर परदेशी र टाढा टाढा जानेहरूलाई पनि बुढाहरूले भनेको थियो भन्ने कुरा आएको छ। त्यो चाहिँ त्यति धेरै प्र्याक्टिसमा नआए पनि मेन रूपमा चाहिँ 3 वटा छ र अहिले पछिल्लो समयमा यसलाई नियन पाछा पनि थपिएर अहिले अब लगभग अर्को पाछा जन्मिन लागेको अवस्था छ।
किरात राईहरूमा जुन पाछा भनिन्छ नि, यसलाई सामान्य भाषाले हामीले कसरी बुझ्न सक्छौ?
यसको चाहिँ पाछा भनेको चाहिँ दाजुभाइको खलक भनेर हामीले बुझ्दा हुन्छ, जस्तो जेठा माइला साइला त्यसरी जुन छुटिएर जान्छन् उहाँहरूको चाहिँ हाँगा बिका भनेर बुझ्दा हुन्छ। पाछाभित्र चाहिँ दाजुभाइको सम्बन्ध हो र जुन जुन पाछाभित्र छ ती पाछाहरूमा बिहेबारी हुँदैन र तिनीहरू जहाँको भए पनि दाजुभाइ नै हुन्छ। 5 छके 7 छके दाजुभाइ हामीले चिने पनि नचिने पनि हामीले बार्नु पर्छ। यो विशेष गरी बिहाबारी मरुमराहरूमा हामीले बार्नु, त्यो चाहे चिनेको होस् चाहे नचिनेको होस्।
किरात राई भित्र पुमा राई भाषिक समुदाय जुन छ, यो चाहिँ भाषिक समुदाय कति हो र सांस्कृतिक विशिष्टता भएको समुदाय कति हो, यसबारेमा केही बताइदिनुहोस् न।
केही विद्वानहरूले कसै कसैले चाहिँ कता कता भाषिका पनि भन्ने गर्नु भएको छ र स्वयम्पूमा आफूले चाहिँ आफ्नो भाषा चाहिँ फाल्टै भएको र ती भाषाहरू कुनै भाषासँग नजिक भएको चाहिँ हुन सक्छन् र उसले आफै भाषाको प्र्याक्टिस गरिराखेको र भाषा आफूले नै मानिराखेको र ओरिजिनल भाषामा जाने हो भने अन्य भाषाहरू सँग नमिलेकोले गर्दाखेरि आफू र उनले पनि यो भाषा हो भनेर आफैले प्रमाणित गरिराखेको छ। जहाँसम्म प्र्याक्टिसमा लाँदाखेरि अहिलेको पछिल्लो समयको प्र्याक्टिसमा लाँदा त अब त्यो के भन्छ नि अब एज अफ द मोडर्नाइजेसनले गर्दाखेरि अब भाषासँग पनि केही थोर बहुत नमिलेको चाहिँ होइनन् तर आफ्नो भाषा चाहिँ यी भाषा चाहिँ विशेष गरेर अलिकति चेकुवामा चाहिँ के परेको छ भने यो मैथिलीसँग अलिकति थोरै अनि अलिकति बान्तावासँग अलिकति अब चामलिङसँगको किचको चेपभित्र परेकोले गर्दा उहाँहरूको अलिकति इन्फ्लुएन्स चाहिँ छ र यी भाषाहरूले चाहिँ आफ्नो फाल्टै पहिचान चाहिँ लिएर बसेको छ जुन अन्य समुदायसँग मिल्दैन। दोस्रो कुरा चाहिँ उसको आफ्नो भाषा सँगसँगै सांस्कृतिक पहिचानहरू पनि फाल्टै छ जसले गर्दाखेरि दोङवाङ्गा दोङदापामा उहाँहरूले चाहिँ अब मुख्य सांस्कृतिक अवस्थामा चाहिँ दोङवाङ्गामा चाहिँ तपाईँको फागु सामखा त्यसपछि मङ्गेन गर्ने चलन छ जुन अन्य समुदायमा त्यो प्र्याक्टिसमा छैन। त्यसपछि दोङदापामा चाहिँ तपाईँको के अरे अब यतापट्टि नुवागी लेवा टुक्कु अनि त्यसपछि आएर गर्ने र सामखा गर्ने चलन छ जुन अन्य समुदायसँग मिल्दैन। अब यी कुराले गर्दाखेरि पनि उनी अब आफू भाषिक रूपमा पनि र सांस्कृतिक रूपमा पनि फरक रहेको देखिन्छ र यसको सबैभन्दा अरूसँग नमिल्ने पक्ष भनेको चाहिँ सांस्कृतिक पक्षमा त्यो एउटा चाहिँ फागु अब होलीलाई पनि भनेर बुझ्छन् त्यो त्यो फागु चाहिँ होइन। यो फागु चाहिँ पर्टिकुलरली चाहिँ उसको आफ्नो कल्चरसँग झनै झनै पुर्खा पूजासँग चाहिँ नजिक भएको छ जुन अरू समुदायमा रहेको छैन र तर यो चाहिँ घर घरमा प्रत्येक घरमा वैशाख सुरुवात भइसकेदेखि सुरु हुन्छ र यो चाहिँ असारभित्रमा गरिसक्नुपर्छ। चैत साउनमा चाहिँ कुनै पनि पूजा पाठ गरिँदैन। यो गर्दाखेरि चाहिँ वैशाखदेखि असारसम्ममा जुन गरिने एउटा जुन फागु छ अन्य समुदाय भन्दा फरक छ भने विशेष गरेर अब खली छ जुन खली पनि अन्य समुदायसँग मिल्दैन र होपमा छाम चाहिँ अरू समुदायसम्म पनि पहिला पहिला प्र्याक्टिस थिए र पछिल्लो समयमा चाहिँ पुमाहरूमा अहिलेसम्म प्र्याक्टिस भएको प्रमाणहरू चाहिँ हामीसँग भिडियो रेकर्डमा प्रशस्त मात्रामा छ र अहिले पनि गाउँमा चाहिँ मौवाबटे डुब्लुङ पाथीभारा जस्तो गाउँहरूमा प्र्याक्टिसमा रहेको छ।
थेत्वा पुमाहरू भनिँदो रहेछ नि थेत्वा चौतारा भनेर राख्ने चलन रहेछ। यो ऐतिहासिक स्थलहरू कुनै हो कि पछि निर्माण हुँदै जाने हो कि थेत्वा सम्बन्धमा पुमाहरूको सांस्कृतिक सम्बन्धका बारेमा केही बताइदिनुहोस् न।
यो थेत्वा भनेको चाहिँ एक प्रकारको शिलालेख हो। यो थेत्वा परम्परा चाहिँ सुम्मीमा पारवाहरूको सम्झनामा को पालादेखि गरिएको भन्छ। अब यो एक प्रकारको चौतारा हो, यसमा ढुङ्गामा कुदेर लेखेर राखेको हुन्छ। यो मृत आत्माको काम गर्ने दिन जस्तै बुढाकाकाहरूको अब कहिले मृत्यु हुन्छ मृत्यु भएको जुन शुद्धाइ गर्ने दिन चाहिँ राखिन्छ मुन्दुम पुकारेर त्यो माङपालले गर्छ। अब यसमा चाहिँ योभन्दा अगाडिमा पनि सुम्मीमाको चाहिँ एकचोटि मृत्यु भएको हुन्छ पहिला त्यो सम्झनामा चाहिँ हामीले त्यो क्षेत्रमा राखिदिनुपर्छ भनेर चाहिँ उहाँहरूले त्यो राखिदिएको हुन्छ त्यो हाम्रो मुन्दुमा चाहिँ। अनि त्यही परम्परालाई चाहिँ अहिलेको पुमा राईहरूले पनि यो थेत्वा परम्परा चाहिँ आफ्नो पुर्खालाई चाहिँ सुम्मीमाको प्रतीक मानेर चाहिँ उहाँहरूको आफ्ना चाहिँ त्यो ठाउँमा गएर बसोस् यहाँ रहन्छ भन्ने हिसाबले चाहिँ यो थेत्वा लाउने परम्परा धेर अब कहिलेदेखिको हो थाहा छैन। बुढापाकालाई सोध्यो भने कहिलेदेखिको भन्यो भने खोइ हाम्रो त जमानादेखिको उत्पत्ति कालदेखिको हो सुम्मीमालाई गरेको त्यस कारणले हामीले पनि गरेको भन्नुहुन्छ र यो प्र्याक्टिस अहिले पनि जस्ताको त्यस्तै छ र खोटाङ चिसापानीको जन्ते ढुङ्गामा चाहिँ अहिले पनि 300 वर्ष अगाडिदेखिको यो थेत्वा जस्ताको त्यस्तै रहेको छ। तर पछिल्लो समयमा चाहिँ यस्ता सांस्कृतिक कुराहरूलाई चाहिँ व्यवस्था गरेर चाहिँ बाटो बनाउने नाम चाहिँ यी थेत्वाहरूलाई चाहिँ अहिले विस्थापित गरिराखेको अवस्था छ।
यो थेत्वा परम्परा जुन छ सबै किरात राई समुदायमा यो परम्परा छ कि कस्तो छ?
विशेष गरेर किरात समुदायमा चाहिँ देखिन्छ जस्तै थाङ्मी समुदायमा पनि देखिन्छ दोलखाको थाङ्मी समुदायमा एरियामा पनि देखिन्छ हायु समुदाय पनि देखिन्छ अब त्यसपछि दान्तावा समुदाय भयो यो सुनवार समुदाय पनि मैले भेटेको छु। अब 2012 चाहिँ हामी मेरो अनुसन्धान गर्दाखेरि भेटेका थिएँ अब उहाँहरूको चाहिँ के भने आत्माको सम्झनामा भन्ने कुरा राखिएको थियो भने चाहिँ यहाँ पुमाहरूलाई चाहिँ आफ्नो सुन्निमाको सम्झनामा भनेर राख्ने चलन छ।
उहाँ हुनुहुन्थ्यो प्रवीण पुमा। पुमा राईका केही सांस्कृतिक प्रसंगमा गरिएको कुराकानी थियो यो। पुमा राईहरूको वर्तमान अवस्था र किरात पुमा राई तोपखा वाङखालाका गतिविधि सम्बन्धमा वाङखालाका केन्द्रीय अध्यक्ष भूपेन्द्र पुमा राईसँगको कुराकानी पनि राख्नेछौ। त्यसअघि पुमा राईका केही सामाजिक संस्कार सम्बन्धी सामग्री प्रस्तुत गर्छौ। पुमा जीवन संस्कार सम्बन्धमा प्रवीण पुमा लेख्नुहुन्छ, पुमा जीवन संस्कारभित्र जन्म, पास्नी, छेवर, विवाह, मृत्यु संस्कारहरू पर्दछन्। आवधिक संस्कारभित्र सुप्तुलुङ, खिम्बोङ, खली संस्कारहरू पर्दछन्। यी संस्कारहरू पुमाको जीवनमा गर्नै पर्छ, यसले सामाजिक मान्यता बोध गराउँदछ। पुमा समुदायको पहिलो संस्कार जन्म संस्कार हो। विवाहित महिलाको कोखबाट लामो समयसम्म पनि सन्तान लाभ नभएमा सुप्तुलुङमा पुर्खा मोङसेवा गरेर सन्तानको बाटो खुलाइदेऊ भनी आशीर्वाद मागिन्छ। त्यसका अलावा जन्ते ढुङ्गा, भानुमती, बराह क्षेत्र, हलेसी, साल्पा पोखरी आदि किरात धार्मिक स्थलहरूमा गई सन्तान मागिन्छ। आमाको गर्भमा नवजात शिशु भएको बेला बच्चाको बाबुले काटमार गर्नु हुँदैन, मान्छे मरेको ठाउँमा गए पनि ढुङ्गा बोक्नु हुँदैन। यी नियमलाई उल्लंघन गरे गर्भ खेर जान्छ भन्ने जनविश्वास रहेको छ। यो नवजात बच्चाको सुरक्षाका लागि अपनाइएको मुन्धुमी सुरक्षा हो। नवजात शिशु जन्मेपछि छोरा भएमा भालेर छोरी भएमा पोथी कुखुरा काटिन्छ। त्यस कुखुराको टाउको सिँगै पकाएर सुतकेरीलाई खान दिइन्छ। पुमाहरूको दोस्रो संस्कार न्वारन हो। छोरा जन्मेको छ दिनमा र छोरी जन्मेको पाँच दिनमा नानीको न्वारन गरिन्छ। न्वारनको दिन घरलाई मुन्धुमी विधिद्वारा शुद्ध गरिन्छ। न्वारनको दिन घरलाई लिपपोत गरी पन्धेराबाट ल्याइएको चोखो पानी, दुबो, मेरीखाङ, बीबी सीमाको जरा, अम्लिसोको जरा र तितेपातीको मुन्टोले पानी छर्कँदै घर चोख्याइन्छ। न्वारनमा नै छोरा भएमा बाबुको कपडा र छोरी भएमा आमाको पुराना कपडाको भोटोसीलाई लुगा लगाइदिन्छ। पछि राम्रो साइतमा नयाँ कोक्रो बुनिदिन्छ। नयाँ कोक्रोमा नानीलाई सुताउनु अघि सुम्नी दिमाले कोक्रोमा छोरो भए भाले र छोरी भएमा पोथी काटेर भोग दिइन्छ। त्यसपछि छोरी भएमा खुर्मी र छोरो भएमा कर्द कोक्रोको काम्रोमा सिउरिन्छ। त्यसै दिन बच्चाको नाम आफ्नै भाषामा राखिन्छ। पुमाहरूको तेस्रो महत्वपूर्ण संस्कार हो पास्नी। पास्नीमा बच्चालाई पहिलोपल्ट संस्कारित भात खुवाइन्छ। छोराको छ महिनामा र छोरीको पाँच महिनामा राम्रो बार पारेर काँचको थालमा ढक्के पैसा र चामल राखी त्यसमा दियो बालिन्छ। एउटा थालमा दही चामल टीकाका लागि राखिन्छ, अर्को थालमा भात मासु दही जाँड रक्सी बटुकोमा राखिन्छ। त्यसपछि नयाँ लुगा र दियोलाई मङसेवा गरिन्छ अनि बच्चालाई सुम्नी दिमाले पहिलोचोटि नयाँ दौरा लगाइदिएपछि दिप्पा दिमाले खाना खुवाउनु पर्दछ। त्यसपछि आमन्त्रित सबैले आशीर्वाद दिँदै टीका लगाइदिन्छ। मावलीहरूले पनि अनिवार्य रूपमा नानीलाई चाँदीको बाँही र कल्की लगाइदिनु पर्दछ। पास्नीमा मावलीहरूको अनिवार्य उपस्थिति चाहिन्छ। पुमाहरूको अर्को महत्वपूर्ण संस्कार छेवर हो। यो सांस्कृतिक कपड़ा दिलाई हो। छेवरमा छोरालाई भए टोपी र छोरीलाई भए गुनी चोली पहिलो पटक दिइन्छ। यो नै उनीहरूका लागि महत्वपूर्ण संस्कार हो। यो संस्कार नगरी अन्य कुनै पनि संस्कार गरिँदैन। यदि यो संस्कार नगरी उनीहरूको मृत्यु भएमा ओडारमा लगेर राखिन्छ र विधिपूर्वक जुठो वा दुःख पनि बारिँदैन। छेवरमा पनि पास्नीमा जस्तै मावलीको अनिवार्य उपस्थिति चाहिन्छ। पुमा समुदायमा छोरा जन्मेको पाँच वर्षदेखि माथि खोला टोला अनुसार बच्चाको पहिलो पटक केश खौरी नयाँ टोपी दिने संस्कार नै छेवर हो। यसमा मावली वा जेठो पाकोको हातबाट केश काट्नु पर्दछ। केश भुइँमा नझरोस् भन्नका लागि चेलीले टपरामा थाप्नु पर्दछ। उक्त केशलाई फूलबारीमा चोखो गरी राख्नु पर्दछ। त्यस दिन सिलाएको नयाँ लुगा नाङ्लोमा राखी दही चामल दियोको साथमा मङसेवा गर्दै आशीर्वाद दिँदै सो नयाँ लुगा बच्चालाई लगाइदिन्छ। त्यस्तै पुमा समुदायमा सामान्यतया छोरी जन्मेको पाँच वर्षदेखि माथि गुन्यु चोली पटुका बर्को पहिराइदिने संस्कार गरिन्छ। त्यसलाई गुनी चोली भनिन्छ। यस दिन प्रथम पटक आमा बाबुले टीका लगाइदिएपछि अरूबाट टीका लगाई दक्षिणा दिइन्छ। उक्त कार्यपछि त्यसको अन्त्यमा मामा मावलीको शिर उठाउनका लागि सुँगुरको टाउको, भुटेको मासु, रक्सी, जाँड र अचार आदिको कोसेली राखिदिइन्छ। यस बापत मावलीहरूले जो सकेको दान दक्षिणा सहित आशीर्वाद दिन्छन्। उक्त कोसेलीहरूमध्ये पिउने चीजहरू केही भाग त्यही नै खाइपिए गरी मनोरञ्जन गरिन्छ भने केही भाग कोसेली चाहिँ आफ्नो घरका लागि मावलीहरू आफैले लिएर जान्छन्। पुमाहरूको विवाह संस्कार अन्तर्गत विवाहका विविध प्रकारहरू पारम्परिक प्रचलनमा रहे पनि कतिपय विवाहका प्रकारहरू लोप प्राय भएका छन् भने माघी विवाह नै सर्वाधिक प्रचलनमा छ। चोरी, जारी, हरण लगायतका विवाह परम्परा लुप्त प्राय भएका छन्। केटाको तर्फबाट स्वेच्छाले केटीको घरमा सांस्कृतिक कोसेली लगेर केटी मगनी गर्ने परम्परा नै माघी विवाह हो। यो परम्परा प्राचीन पनि हो। यस कार्यमा केटा पक्षबाट दुई र केटी पक्षबाट दुई गरी जम्मा चारजना कोङपीहरू हुन्छन्। विवाहमा कलियाहरूको ठूलो भूमिका हुन्छ। माघी विवाहमा कसैकी छोरी माग्न जाँदा एकैचोटि केटीका घर जाँदैनन्। आफन्त मार्फत केटी दिने पक्का भएपछि कोङपीका माध्यमबाट रक्सीको कोसेली लगेर केटी मागिन्छ। यो विवाह प्रस्ताव हो। यस कार्यका लागि अन्य मान्यजनहरूसँग पनि सरसल्लाह लिइन्छ। केटीको घरबाट पनि आफूले मात्र सुटुक्क केटी नदी छरछिमेकीहरू वा आफ्नो विश्वासिलो मानिस बोलाई सोधपुछ गरिन्छ, राय लिइन्छ। केटी दिएमा बोलबन्द गरिन्छ। बोलबन्द भनेको केटी दिने बाचा हो। केटाका तर्फबाट कोसेली जोडी बाबुकमा रक्सी राखिदिएपछि बक्साउने फर्साउने काम गरिन्छ। केटी दिएपछि कोसेलीलाई केटीको तर्फबाट स्वीकारी खाने पिउने काम गरिन्छ। त्यसपछि साइत जुराई सांस्कृतिक प्रक्रिया पुर्याएर जन्ती जाने काम हुन्छ। केटीको घर नजिक पुगेपछि दुवैपट्टिका कोङपीहरूको भेट हुन्छ। केटाका तर्फबाट काँसको बटुको भित्र एउटा बाबुकमा रक्सी, भालेको रगत र मोहर पैसा सहित बेहुली पक्षलाई बुझाउनु पर्छ। यो विधिलाई बुलुको बुझाउने भनिन्छ। यो बुलुको नबुझाएमा केटीमाथि केटाको सांस्कृतिक हक लाग्दैन। बुलुको नबुझाएसम्म माइतीकै अधीन हुन्छ। अझ बुलु नबुझाई केटीको मृत्यु भएमा माइतीले नै केटीको सबै संस्कार गर्नुपर्छ। त्यसपछि अरू विधिहरूमा बन्दुक पड्काएर जन्ती पर्सिने, खानपिन गर्ने फेङ माछा, जसमा बेहुलाले हात अगाडि बढाएपछि मात्र अरूले खान सुरु गर्दछन्। त्यस्तै बेहुला बेहुलीलाई वस्त्र आभूषण पहिर्याउने र बेहुला बेहुली बीच हारी र बाछेनरी एकअर्कालाई लगाइदिने, साथै केटाले केटीलाई बिनायो दिने, केटीले केटालाई मुर्चुङ्गा दिएर अजम्बरी मायाको कामना गर्ने वाग्दत्त विधि लगायत बालाम विधि, बेहुली भित्र्याउने, बेहुली फर्काउने जस्ता रोचक र पारम्परिक सांस्कृतिक विधिहरू छन् पुमा राई समुदायको माघी विवाह संस्कारमा। यहाँ हामीले संक्षिप्तमा मात्र राख्यौं। हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति, हाम्रो परम्परा,
रेडियो नेपालमा हरेक सोमबार बिहान 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
आजको कार्यक्रममा हामी किरात पुमा राई जातिको परिचय र संस्कारहरू सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौं। ऐतिहासिक, सांस्कृतिक र केही संस्कारहरू सम्बन्धी संक्षिप्त सामग्री हामीले यसअघि प्रस्तुत गर्यौं। पुमा राई समुदायको वर्तमान अवस्था र संस्थागत गतिविधि के कस्तो छ त भन्ने विषयमा किरात पुमा राई तुपखा वाङखालाका केन्द्रीय अध्यक्ष भूपेन्द्र पुमा राईसँग कुराकानी गरेका छौं। सुनौ उहाँसँगको कुराकानी। हाम्रो संस्कृति, हाम्रो परम्परा कार्यक्रममा यहाँलाई स्वागत छ भूपेन्द्र पुमा राईज्यू।
हजुर, धन्यवाद।
पुमा राईहरूको बसोबास क्षेत्र चाहिँ कहाँ हो, खास गरी बताइदिनुहोस् न।
किरात पुमा राईहरूको बसोबास क्षेत्र भन्नुपर्दाखेरि चाहिँ ठ्याक्कै नेपालको खोटाङ जिल्लाको दक्षिणी बेल्ट, चाहिँ साबिक भन्नुपर्दाखेरि देवीस्थान, दिप्लुङ, चिजापानी अनि बोपुङ, महाबोटे, पवासेरा, यी ठाउँहरूमा चाहिँ विशेष गरेर जनघनत्व छ।
अब हाल चाहिँ पुमा राईहरू कहाँ कहाँ बसोबास गर्छन्? पुमा राईहरूको बसोबास हाल कहाँ कहाँ छ?
अहिले हाल चाहिँ नेपालभित्र भन्नुपर्दाखेरि खोटाङ जिल्लाको दक्षिणी बेल्ट छँदैछ र उदयपुर जिल्लाको पनि पूर्वी साइडमा चौरनिगरी भयो होइन, अनि यो बेलटार बसा भयो, यी क्षेत्रहरूमा अलिक बढी नै छ होइन, र यो सुनसरी जिल्लाको धरान भयो, धनकुटा जिल्लामा भयो, झापा, मोरङ, यी ठाउँहरूमा बसोबास छ। र अहिले चाहिँ अब नेपाल बाहिर युके, हङकङ होइन, ब्रुनाई, सिङ्गापुर, यी देशहरूमा पनि अहिले चाहिँ थुप्रै जनसङ्ख्या देखिन्छ यो पुमा समुदायको।
पुमा समुदायको जनसङ्ख्या चाहिँ कति छ?
पुमा समुदायको जनसङ्ख्या चाहिँ तपाईँको यो 68 सालको जनगणना अनुसार चाहिँ 6,000 अलिकति मात्रै क्रस छ होइन, तर वास्तविक जनसङ्ख्या चाहिँ 15,000-20,000 आरआरीमा छ। 68 सालको जनसङ्ख्यामा चाहिँ यो सही तथ्याङ्क चाहिँ हामीले यो दिन सक्यौँ भन्ने चाहिँ हाम्रो यो संस्थाको ठहर छ।
अब यो फरक चाहिँ कसरी हुन गएको होला, कसरी यहाँहरूले दिन नसक्नु भयो होला त्यो बेला, र अब आउँदै गरेको राष्ट्रिय जनगणनामा चाहिँ स्पष्ट तथ्याङ्क आओस् भन्नका लागि यहाँहरूको संस्थाले केही गर्दैछ कि?
हामीले चाहिँ यो कसरी चाहिँ सही तथ्याङ्क दिन सकिएन भन्ने सवालमा चाहिँ अब अलिकति के छ भन्नुहुन्छ भन्दाखेरि, हामीले पनि हाम्रो समुदायलाई भनौँ न पुमा आसीहरूलाई राम्रोसँगले जनसङ्ख्याको महत्व हामीले बुझाउन सक्यौँ भन्ने खालको छ होइन। र अर्को कुरा के हो भन्दाखेरि, जनसङ्ख्यामा गणकहरू हुनुहुन्छ नि, उहाँहरूले पनि सबै भाषा नेपाली है भन्दै आफै नेपाली लेखिदिने होइन, त्यस्तो थुप्रै भएको छ कि यो 68 को जनगणनामा। र अहिलेको यो 78 को जनगणनाको लागि चाहिँ हामीले अब संस्थागत रूपमा यो पुमा भाषीको चाहिँ सही तथ्याङ्क ल्याउनु पर्छ भन्ने एक खालको हाम्रो छलफल भइरहेको छ, र त्यसको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै जाने भन्ने खालको योजनाहरू बनिरहेको छ।
अब पुमा राईहरूको परम्परागत पेसा व्यवसाय चाहिँ के हो भन्ने मानिन्छ?
परम्परागत पेसा व्यवसाय भनेको चाहिँ पहिलादेखि हाम्रो बाबा बाजेले चाहिँ कृषि नै गर्दै आउनु भएको देखिन्छ, र बिचमा चाहिँ अब लाउरे कल्चर पनि बसेको देखिन्छ। अनि यो पछिल्लो समयमा त अब त्यो विभिन्न क्षेत्रमा चाहिँ अब व्यापार व्यवसाय होइन अनि अन्य यो व्यवसायहरू गरिरहनु भएको देखिन्छ हरेक क्षेत्रमा, कला संस्कृतिको हिसाबले भनौँ होइन, कृषिको कुरा गरौँ, सिपको कुरा गरौँ होइन, अब शिक्षाको कुरा गरौँ होइन, हरेक कुरामा सबल त भन्छु म चाहिँ।
शिक्षित युवाहरूको रुचि चाहिँ कस्तो पेसा व्यवसायमा भएको देखिन्छ?
अहिले यो पछिल्लो समयमा पेसाको हिसाबले अब धेरै चाहिँ यो व्यापार व्यवसायतिर लागेको देखिन्छ होइन, अहिलेको यो शिक्षित युवाहरूको कुरा गर्नुभयो, अब अहिले पछिल्लो समयमा चाहिँ यो सरकारी यो कर्मचारी होइन यो ब्युरोक्रेसीतिर उन्मुख भएको देखिन्छ अहिले, र थुप्रै हुनुहुन्छ पनि अहिले पछिल्लो समयमा चाहिँ हेर्दाखेरि पहिला भन्दा निकै चाहिँ अब सचेत हुँदै आएको देखिन्छ।
अब किराँत समुदायभित्रको पुमा राई समुदाय चाहिँ विशेष गरी भाषिक विशिष्टता भएको समुदायको रूपमा चिनिन्छ, भाषिक समुदाय भनेर पनि होइन, पुमा राईहरूमा आफ्नो भाषाको प्रयोगको अवस्था चाहिँ कस्तो छ?
अब तपाईँको के छ भन्दाखेरि, अहिले साँच्चै हेर्ने हो भने राईहरू अब धेरै यो भाषी राईहरू हामी छौँ होइन, अब त्यो मध्येमा चाहिँ बढी भन्दा बढी यो भाषा बोल्ने भाषीको रूपमा चाहिँ अगाडि आउँछ तपाईँको, जस्तै हाम्रो गाउँठाउँमा चाहिँ जाने हो भने आफ्नो भाषा नै प्रयोग भएको देखिन्छ। म पनि यहाँ कस्तो छ भने साथीभाइसँग कुरा गर्दाखेरि कुनै कुनै बेला त्यो आफ्नो भाषा चिप्लिजान्छ कि, त्यो किनभने त्यो पहिलेदेखि चाहिँ त्यो आफ्नो भाषा बोल्दै आइयो होइन, त्यसले गर्दाखेरि भाषा चाहिँ राम्रै चाहिँ प्रयोग भएको देखिन्छ।
खास गरी पुमा राई भाषा नै बोलिने प्रयोग हुने स्थानहरू चाहिँ कुन कुन हुन्?
बढी पुमा भाषा बोल्ने स्थान चाहिँ भन्नु पर्दाखेरि यो खोटाङ जिल्लाको दक्षिण भेल चन्तेढुङ्गा गाउँपालिकाको देवी स्थान भयो होइन, यो बारापोखरी गाउँपालिकाको मौवावते भयो होइन, पवाटेरा भयो, अनि बोकुङ भयो, र उदयपुरको चाहिँ यो चौडनीगढीमा विशेष गरेर यो पुमा भाषा चाहिँ बोल्ने चलन छ परिभन्दा पहिले।
पुमा भाषाको संरक्षण सम्वर्धनका लागि र यसको साहित्यिक गतिविधिहरू अगाडि बढाउनका लागि त्यस्तो केही कामहरू भएका छन्?
पुमा भाषाको होइन पुमा संस्कार संस्कृतिको संरक्षण सम्वर्धनको लागि चाहिँ तपाईँको किराँत कुमार राई तुक्खा बाङखाला भन्ने संस्था यो केन्द्रीय कार्य समितिले चाहिँ एउटा पत्रिका अर्धवार्षिक रूपमा वर्षमा दुईचोटि प्रकाशन गर्दै आइरहेको छ, बुङ्वाको भन्ने पत्रिका 2064 सालदेखि नै सुरु भएको हो होइन, सानै उसमा प्रकाशन हुँदै आएको थियो, जस्तै हाम्रो श्री कुमार कुमार राईको चाहिँ यो जगत्वमा चाहिँ यो सुरु भएको किराँतनगरदेखि, र यो पछिल्लो समयमा चाहिँ काठमाडौँमा चाहिँ यसलाई चाहिँ संस्थागत बनाएर हामीले सुरु गरेका छौँ। यसमा चाहिँ तपाईँको यो पुमाको भन्ने पत्रिका चाहिँ विभिन्न पुमा समुदायको चाहिँ होइन अब संस्कार संस्कृतिको कुराहरू भयो, भाषाको कुराहरू भयो होइन, लिपिबद्ध रूपमा चाहिँ गर्दै गइयो भने यो एउटा संरक्षित भएर बस्छ भोलिको दिनमा भन्ने हिसाबले त्यो गर्दै आइएको छ।
अब अन्तमा अध्यक्षज्यू, किराँत पुमा राई तोखा वाङखालाका आगामी योजनाहरू पनि केही छन् कि?
अब आगामी योजनाहरू धेरै छन् होइन, अब विशेषतः संस्थाको उद्देश्य भनेको पुमा समुदायको आशा संस्कार संस्कृतिलाई संरक्षण गर्ने नै हो होइन, त्यसले गर्दाखेरि अब यो मुख्यतः यो छँदैछ, र अब चाहिँ हाम्रो समुदायलाई कसरी सुसूचित बनाउन सकिन्छ भन्ने खालको छलफल भइरहेको छ, त्यसले गर्दाखेरि अब यो उद्देश्यहरूमा अब यी कुराहरू थपिँदै जान्छ। अहिले तपाईँको ठ्याक्कै पुमा राई जातिकै भनेर चाहिँ खोटाङ जिल्लाको चिजापानीमा पुमा राई पुमा समुदायको मिथकसँग जोडिएको एउटा चाहिँ ढुङ्गा छ होइन, एउटा ऐतिहासिक ढुङ्गा यो साकेला भन्छौँ यसलाई चाहिँ हामीले 7 वर्ष अगाडिदेखि नै यसलाई संरक्षण गर्ने घुसमा लागेका छौँ र संरक्षण भइरहेको छ। र अन्य कुराहरू अब जस्तै यो जन्टे ढुङ्गा भयो होइन, जन्टे ढुङ्गा पनि यो कुमाराई समुदायसँगै जोडिएको छ यो मिथकहरू, त्यसले गर्दाखेरि यी कुराहरूलाई चाहिँ संरक्षण गर्दै जानुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेको छ संस्था।
उहाँ हुनुहुन्थ्यो किरात पुमाराई, तोपखा वाङखालाका केन्द्रीय अध्यक्ष भूपेन्द्र पुमाराई। आजको कार्यक्रममा हामीले मुख्य गरी पूर्वी पहाड़मा बसोबास भएको किरात पुमाराई समुदायको परिचय, संस्कार र संस्कृति सम्बन्धी सामग्री समेट्यौं। हाम्रा विविध संस्कारले हाम्रो सांस्कृतिक जगलाई बलियो बनाएको छ। इतिहास र संस्कार सांस्कृतिक धरोहर हुन् भने देशकै अमूर्त सम्पदा पनि हुन्। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुंग्याउँछौ। प्रविधि संयोजनबाट सुधीर मिश्र र हामी प्रस्तुता मनुका कुँवर र हेमन्त उप्रेती विदा हुन्छौ। नमस्कार।